कि उस रिपोर्ट को रिव्यू किया जाए।
अच्छा
तो ये चोर दरवाजे से इनका पहले भी आने का प्रोग्राम था, जिस तरह ये इलेक्शंस में आए अभी फिर इन्होंने चोर दरवाजे से ये काम किया।
अच्छा
और
अच्छा
खान साहब जो ये जो मियाँ साहब हैं, इनको स्पीच करने का बहुत शौक है। इलेक्शन के रिजल्ट आने से पहले भी इन्होंने स्पीच कर दी। अभी जुडिशियल कमीशन अवाम को और तहरीक इंसाफ का रिव्यू करने का मौका नहीं मिला, इन्होंने फिर तकरीर कर दी।
अच्छा मोहम्मद इश्तियाक, आप हमें बताएं, आप काफ़ी अरसे से इस मामले को देख रहे हैं, आप कमीशन के बारे में हमें कुछ बताएं। ये जो जुडिशियल कमीशन कायम हुआ था, ये तमाम सियासी पार्टियों के लिए किस हद तक काबिले कबूल था?
जी, इस कमीशन के क्याम से कबल ये तहरीक इंसाफ का एक तवील एहतजाज जो था, उसी की वजह से ये इसके क्याम पर इत्तफाक हुआ था। फिर इस अमल में दीगर सियासी जमातें भी शामिल हो गईं और उन्होंने हुकूमत और तहरीक इंसाफ को इस बात पर कायल करने की कोशिश की कि एक ऐसा कमीशन बनाया जाए जो कि तमाम तरह के इल्जाम की तहकीकत करे और फिर उसकी तहकीकत सबके लिए काबिल कबूल हों। तहरीक इंसाफ और हुकूमत के दरमियान इस बात पर भी इत्तफाक हुआ था कि कमीशन का जो फैसला है उन्हें कबूल होगा। अब से कुछ देर कबल इमरान खान जो इस्लामाबाद में तो नहीं थे, उन्होंने ये कहा कि उन्होंने इस रिपोर्ट को नहीं देखा है, तहम उन्होंने कहा कि इसमें कोई दो राय नहीं कि वो कमीशन का जो भी फैसला उसे कबूल करेंगे। उन्होंने कहा कि वो कमीशन के क्याम के वक्त ही ये वाजे तौर पर कह चुके थे कि कोई भी फैसला, जो भी फैसला आएगा उसे वो कबूल किया जाएगा और इस बारे में कोई दो राय नहीं है। और दीगर जो सियासी जमातें हैं, अब तक उन सब की तरफ से ही ये कहा गया है कि क्योंकि कमीशन के सामने इंतखाबात में हिस्सा लेने वाली तकरीबन तमाम ही जमातें, कोई लगभग 20 से ज्यादा जमातों ने अपना मौकफ पेश किया और उस दौरान अपना अपना मौकफ और अपने जो भी उनके पास शवाहद या गवाह थे वो भी सामने आए। तो इसलिए अब तमाम जमातों का ये कहना है कि जमहूरियत के लिए और इस मुल्क में इंतखाबात की इस्लाह, इंतखाबात के बारे में जो अभी तक खदशात थे वो उनको दूर करने के लिए जरूरी है कि कमीशन के फैसले को मनोअन कबूल किया जाए। वजीर आजम ने जो अपनी तकरीर में किसी बराह रास्त को बहुत तहरीक इंसाफ का नाम तो नहीं लिया और ना ही कोई तनकीद की, तहम उनका वाज़ह तो उन्होंने ये एक बात जरूर कही कि इस्लाहात के लिए एक पार्लिमानी कमेटी वजूद में आ चुकी है, उसके कई इजलास भी हो चुके हैं और अब वो तवक्को करते हैं कि तमाम सियासी जमातें उसका हिस्सा बने ताकि आइंदा इंतखाबात से कबल ऐसी इस्लाहात की जा सकें जिसके बाद किसी तरह के इंतखाबी अमल पर सवाल ना उठाया जाए।
अच्छा, आप दोनों हजरात हमारे साथ रहें क्योंकि इस वक्त हम पीएमएल नून के सेनेटर की तरफ जाते हैं। सेनेटर सनाउल्ला हमारे साथ लाइन पर हैं और सनाउल्ला साहब, आपको खुश आमदीद।
जी 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 वालेकुम सलाम। जी जी
तो
हेलो।
जी जी तो
आवाज़ आ रही है आप लोगों की? थैंक यू।
जी जी तो हम ये बात कर रहे हैं कि जुडिशियल कमीशन की जो फाइंडिंग्स हैं वो तो सामने आ गई और मियां नवाज शरीफ ने भी इसके बारे में बात की। ये बताइए, आप इस कमीशन की रिपोर्ट को हरफे आखिर समझते हैं और आपके ख्याल में अब सिविलियन हुकूमत के लिए कितना आसान हो जाएगा हुक्मरानी करना?
अगर देखा जाए तो मेरे ख्याल से जुडिशरी के फैसले आने के बाद इस पे कमेंट्स करना भी मेरे ख्याल से बहरहाल देखा जाए तो वो अलग बात है, लेकिन मुनासिब मैं नहीं समझता हूँ। जुडिशरी की बात तो मेरे ख्याल से एक चीज इस तरह आया और क्लियर हो गई कि ये तो पूरी वो बिल्कुल कौम के लिए और खास करके इंटरनेशनल वाइज मेरे ख्याल से एक क्लियर विजन और एक क्लियर फैसला हमारे पास आ गया। तो इसके अगर देखा जाए पहले तो एक डिस्प्यूट वाली बात थी जुडिशरी के उस पे कि हाँ जुडिशियल फैसला है, क्या होगा क्या नहीं होगा, बिल्कुल। लेकिन इस आप देख रहे कि जुडिशियल कमीशन में सुप्रीम कोर्ट के हमारे जो सीनियर जज है वो भी थे, तो फैसले आने के बाद मेरे ख्याल से अगर फिर वही बात के इस पे कमेंट्स करना ही बिल्कुल, अगर हम कहें कि कैसे बिल्कुल इन फ्यूचर, तो इनसे हमारे प्रेजेंट पोजिशन की, माजी की और मुस्तकबिल की उनकी बात आया हो जाती है कि हाँ अगर माजी में कुछ बातें हो गई थी तो वो भी गलत साबित हो गई, हाल में भी उसकी बिल्कुल यही पोजीशन और मुस्तकबिल का लायामल भी इंशाल्लाह हमारा इसी तरीके से होगा। क्योंकि जुडिशियल फैसले के बाद मेरे ख्याल से वो एक क्लियर वो है हमारे पास, जिसके बाद हम ये नहीं कह सकते कि हाँ सिविलियन गवर्नमेंट और ये क्लियर इस तरह के एक बिल्कुल प्लेटफॉर्म हमें मिल गई कि इसके बाद तो मेरे ख्याल से इस पर कमेंट करना है। ठीक है जी।
अच्छा جی ہم پی ٹی آئی کے مزمل انور کی طرف لوٹتے ہیں. مزمل انور, جس طرح سے ہمارے نمائندے نے بتایا کہ عمران خان کا کہنا تھا کہ جو بھی فائنڈنگز آئیں گی اس کو ہم قبول کریں گے, لیکن آپ کے جو پارٹی کے لوگ ہیں جن سے بات ہوئی ہے, کیا سوچا جا رہا ہے؟ کوئی اس سلسلے میں آپ لوگ اس کو چیلنج کرنے پر غور کر رہے ہیں یا بات یہیں ختم ہو جائے گی؟
جی نہیں, دیکھیں ابھی تو جس طرح میں نے پہلے عرض کیا کہ ابھی تو فیصلہ آیا ہے, پوری طرح پبلک بھی نہیں ہوا, سب لوگوں کو ابھی ریویو کرنے کا بھی چانس نہیں ملا, اور نون لیگ کی کچھ سورسز کو ریویل ہوا تھا, اس کے بعد انہوں نے اس کی کچھ چیزیں جو ہیں وہ میڈیا کو ریلیز کر دیں, لیکن ایز اے ہول ابھی ہمیں اس چیز کو موقع ہی نہیں ملا کہ اس کو ریویو کیا جائے, اتنا ٹائم ہی نہیں ہمیں دیا گیا. تو ہم جیسے چیئرمین نے کہا کہ ہم لوگ ان کے فیصلے کو قبول کریں گے, لیکن آبویسلی اگر کچھ چیزیں ایسی نظر آتی ہیں کہ اپیل کی جائے تو اپیل کا آپشن بھی آبویسلی ہے. اب مجھے ایز اے پارٹی ورکر اور ایز اے پاکستانی جوڈیشل, جو پاکستان کا جوڈیشل سسٹم ہے اس پہ اس حد تک اعتبار ہے کہ اگر وہ غلط دیکھیں گے تو غلط اس کی نشاندہی کریں گے, اس کی بیس پہ فیصلہ دیں گے. تھوڑا عرصہ پہلے آپ کو یاد ہوگا نجم سیٹھی صاحب نے اپنے پروگرام میں کہا تھا کہ الیکشن سے 10 دن یا 7 دن پہلے میرے اختیارات تقریباً ختم ہو گئے تھے, اور جو سیکرٹریز تھے انہوں نے رائیونڈ کو رپورٹ کرنا شروع کر دیا تھا. اس کے بعد الیکشنز کے بعد فیفن کی رپورٹ ہے, اس نے کہا تھا کہ جو 60 پولنگ اسٹیشنز ہیں وہاں 100% سے زیادہ ٹرن آؤٹ ہے. تو مجھے یہ بتائیں کہ یہ چیزیں کیا اکاؤنٹ نہیں لی ہوگی, اکاؤنٹ میں نہیں لی گئی ہوں گی؟ تو اگین اس وقت تک ہم کوئی حتمی فیصلہ نہیں دے سکتے جب تک ہم لوگ رپورٹ کو پراپرلی ریویو نہ کر لیں, اور اس کے بعد ہم اپنے ڈیسیژن پہ آئیں گے جی انشاءاللہ.
اچھا ثناء اللہ صاحب آپ بتائیں, میرے سامنے اس وقت جو ٹی وی کی فوٹیج ہے اس میں نظر آ رہا ہے کہ پاکستان تحریک انصاف نے کتنے سارے جلسے کیے, کتنا کچھ اس موضوع پر انہوں نے کس حد تک احتجاج کیا. اب اس کو جب آپ دیکھتے ہیں تو کس پس منظر میں دیکھتے ہیں کہ جب پی ٹی آئی نے یہ باتیں کیں, ثناء اللہ صاحب یہ سوال آپ کے لیے ہے, جب پی ٹی آئی نے یہ تمام باتیں کیں تو آپ کے خیال میں سرمایہ اس پر کتنا صرف ہوا اور اس سے ملک کو آپ کے خیال میں نقصان پہنچا؟ اچھا سینیٹر صاحب کی لائن ڈراپ ہو گئی, اگر آپ اس پر کامنٹ کرنا چاہیں مزمل انور, کیونکہ ہمیں بھی یاد ہے کہ وہ زمانہ تھا جب چین کے صدر کو آنا تھا اسلام آباد اور وہ نہیں آ پائے. آپ کے خیال میں یہ سب کچھ جو کیا, جتنے مظاہرے کیے, یہ بیجا تھے؟
میں اس بات کو ذرا کلیئر کر دوں کہ چین کے صدر نے آنا تھا, نہیں آئے, لیکن اس کے بعد انہی کے ترجمان نے بتایا تھا کہ وہ کسی اور وجہ سے نہیں ہے, تحریک انصاف کے مظاہرے کا اس سے کوئی تعلق نہیں تھا. اچھا دیکھیں آپ مجھے یہ بتائیں کہ اگر ہم سمجھتے ہیں کہ ہمارے ساتھ زیادتی ہوئی ہے تو کیا پارلیمنٹ کا دروازہ کھٹکانا یا عدالت کا دروازہ کھٹکھٹانا اس میں کوئی جرم ہے؟ کیا اپنا حق مانگنا کوئی غلط بات ہے؟ آپ پیچھے چلے جائیں, الیکشنز پہ چلے جائیں, ہم نے کیا کہا تھا؟ ہم نے صرف یہ کہا تھا کہ جو ہم الیکشنز کے رزلٹ کو تسلیم کرتے ہیں لیکن دھاندلی کو تسلیم نہیں کرتے. اگر حکومت اس وقت عقل کے ناخن لیتی اور جس طرح ہم نے ریکویسٹ کی تھی کہ 4 حلقوں کی جو ہے ان کو کھول دیا جائے اور ان کی انویسٹیگیشن, پراپر انویسٹیگیشن کی جائے, اگر وہ ہو جاتی تو بات یہاں تک نہیں آتی. ان کے پاس کیا وجہ تھی, کس چیز کو انہوں نے چھپانے کے لیے اتنا ڈیلے کیا؟ آج بھی وہ جو 4 حلقے ہیں ان کو نہیں کھولا گیا. پھر اور تحریک انصاف نے دھرنا صرف اور صرف خان صاحب نے, پاکستان تحریک انصاف نے دھرنا اس لیے نہیں ختم کیا تھا کہ ہم اپنے ڈیمانڈ سے بیک آف کر گئے تھے, وہ ہمارے ملک کی سوورینٹی پہ حملہ ہوا تھا, ہمارے 143 بچے شہید ہوئے تھے. اس وجہ سے خان صاحب نے کہا کہ یہ موقع نہیں ہے, بڑی کاز یہ ہے کہ ملک کو ٹیررزم سے بچایا جائے تاکہ دوبارہ ایسا کوئی واقعہ نہ ہو جس سے ہمارے بچوں کو نقصان پہنچے, ہماری قوم کو نقصان پہنچے. تو اس وجہ سے وہ دھرنا ختم کیا گیا تھا, اس کی کوئی اور وجہ نہیں تھی. اور اس وقت میڈیا نے بھی اور پاکستان کی تمام لیڈرشپ نے اس چیز کو اپریشیٹ کیا تھا. جہاں تک نقصان کا تعلق ہے, 126 دن کا جو دھرنا ہے, میرا خیال ہے جو تبدیلی وہ پاکستان میں لے کے آیا ہے, جو تبدیلی جو اویئرنیس اس کی وجہ سے کریٹ ہوئی ہے, वो आपको आने वाले सालों में इंशाल्लाह पता चलेगा। मोस्ट रिसेंटली आपने देखा कि पॉलिटिशियंस के खिलाफ हमारे लोग जो जो पॉलिटिशियंस की ज्यादतियों के खिलाफ खड़े हुए हैं, जो आपको याद है कि कराची में जो अर्जुमन साहब थे वो एक पॉलिटिशियन क्योंकि लेट हो गए थे, उनकी वजह से जहाज वो 2 घंटे लेट कर रहे थे, तो वो उन्होंने वहां प्रोटेस्ट किया। तो इस तरह के बहुत सारे वाकयात हैं, अवाम में बहुत ज़्यादा अवेयरनेस आई है।
अच्छा जी, आपने अवाम का जिक्र किया और हमें अवाम ने भी कांटेक्ट किया है, लेकिन मैं आप लोगों को याद दिलाऊं कि आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं और देख रहे हैं, और हम बात कर रहे हैं पाकिस्तान में जुडिशल कमीशन की उस रिपोर्ट के बारे में कि 2013 के आम इंतखाबात में धांधली नहीं हुई थी। हमारे साथ इस वक्त पाकिस्तान तहरीक इंसाफ के अमेरिका में नुमाइंदा मुजम्मिल अनवर हैं और पीएमएल नून के सेनेटर सनाउल्ला हैं। इस वक्त एक वक्फा लेते हैं और फिर लौटते हैं।
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी?
जी, और कुछ लोगों को हम लेते हैं, और अगर आप इस नुक्ते पे बात करना चाहें कि जिस तरह पीटीआई के नुमाइंदे ने कहा कि हमने 126 दिन का जो धरना दिया इससे अवाम में काफ़ी शऊर फैला, आपको हम इस हवाले से सुनना चाहते हैं। पहले चलते हैं मियां वाली, जहां से कलीमुल्ला नियाज़ी कुछ कहना चाहते हैं। जी जनाब कलीमुल्ला नियाज़ी,
मैं ये कहना चाहता हूँ कि पाकिस्तान की पॉलिटिक्स को देखें और पावर को देखें तो जमात इस्लामी के अलावा किसी पार्टी में जमहूरियत है ही नहीं। जितना कोई पावरफुल होता है वो उतने ही शेयर ले जाते हैं, तो हमारे जो पोलिंग होती है उसमें भी इतने लैप्सेस होते हैं कि जहाँ जो पार्टी भी जितनी ताकतवर होती है वो बिल्कुल धांधली करती है। अगर ये कहा जाए कि नहीं होती धांधली, चाहे 2013 का हो या जो भी हो, और जहाँ पीटीआई ताकतवर होगी वो करेगी, पीपल्स पार्टी करेगी वो भी इसी तरह करते हैं। लेकिन अगर ये कहा जाए कि 2013 के इलेक्शन में एक प्लान जिस तरह ये पीटीआई को मिसगाइड किया गया था, तो हर आदमी को नजर आ रहा था कि पाकिस्तान में पीएमएलएन पहले नंबर पे आएगी और पीटीआई और पीपल्स पार्टी दूसरे तीसरे पे आएंगे।
अच्छा, शुक्रिया। तो और हमें कॉल किया है मुरीद खान ने मियांवाले से। जी जनाब।
अस्सलाम वालेकुम सर, दाऊद खान बात कर रहा हूँ। मैं ये कहता हूँ कि पीटीआई ने भरोसा किया है जो अदालत में गया है, और दूध का दूध पानी के पानी हो गया है। और मैं ये कहता हूँ कि ये जो करोड़ों का अरबों खरबों का नुकसान हो गया है, जो लोग मर गए हैं, जो तबाह बर्बाद हो गए हैं, इसका क्या बनेगा? मैं ये कहता हूँ कि ये जो जो नुकसान हुआ है, ये अगर इन पर डेबिट पड़ना चाहिए, और ये जो लोगों को सिर्फ और सिर्फ तब्दीली यही आई है कि लोग कानून को हाथ में लेना शुरू कर दिया है, लोग बदमाश बनना शुरू कर दिया है, खुद फैसले करना शुरू कर दिया है।
अच्छा, शुक्रिया शुक्रिया शुक्रिया, आपकी बात सुन ली। और हमें कॉल किया है चित्राल से मोहम्मद शफी ने। वालेकुम सलाम।
मोहम्मद शफी चित्राल बोनी। गुजारिश मैं ये करूंगा कि इमरान खान ने कभी नहीं कहा पीटीआई जो है जीता है, उन्होंने कहा इंतखाबात में धांधली हुआ है और ये रिजल्ट जो है जहां पे आप लोगों के सामने है। लेकिन हमारे जहनों पे खदशात ये पाए जाते हैं कि जुडिशियल कमीशन की रिपोर्ट पीएम हाउस को भेज दिया गया, जो इमरान खान अभी सिलाब के मरने पे चित्राल पे बैठे हुए हैं, और धरना का ताल्लुक जहां है, धरने ने सब कुछ बदल दिया। यकीनन मैं समझता हूं कि नवाज शरीफ का चित्राल आना इसी धरने की वजह।
बहुत दिलचस्प आपने बात की। और मर्दान से ही कॉल किया है हमें शमीम खान ने।
अस्सलाम वालेकुम।
वालेकुम सलाम।
मैं शमीम खान मर्दान से बात कर रहा हूँ। जी
जी जी,
ये पीटीआई के धरने के बात हो रही है तो यकीन जानिए ये आवाम ने खर्च किया है पैसा, ये आवाम की मोहब्बत है इमरान खान से, और इमरान खान ही वाहिद लीडर है, और सिराजुल हक साहब मुस्तकबिल के हमारे लीडर यही हैं, बाकी सारे हेर पेर है और कोई कुछ भी कहेंगे।
अच्छा, शुक्रिया शुक्रिया, आपकी हमने राय सुन ली, बहुत शुक्रिया। और खान अकबर अफरीदी ने कॉल किया है कोहाट से।
السلام علیکم جی.
وعلیکم السلام.
جوڈیشل کمیشن کا ریزلٹ جو بھی نکلا ایک سائڈ پہ رکھ دے اس کو. نون لیگ، پیپلز پارٹی، نیشنل پارٹی، فضل الرحمان گروپ کوئی بھی پروف نہیں کر سکتا کہ پاکستان میں خالص اور صحیح قسم کا الیکشن ہوئے ہیں. فراڈی ہیں، جس کا بھی پاور چلا، جس کا بھی ہاتھ چلا اس نے کیا ہے. اب جہاں تک عمران خان کے دھرنے کا تعلق ہے، آج رینجر نے زرداری کو ہاتھ ڈالا ہے، الطاف حسین کو ڈالا ہے، عوام کی زور سے اور عمران خان کے زور سے دھرنے کی وجہ سے. آج احتساب کمیشن اور نیب نے لوگوں کو لٹکایا ہوا ہے، عوام کی زور سے اور عمران خان کی زور سے. کیسے تبدیلی نہیں آئی ہے؟ جو ڈرتے ہیں وہ کہتے ہیں.
بہت شکریہ، آپ کی بھی رائے ہم نے سن لی. اور ہمیں گلگت سے کال کیا ہے دینار خان نے. جی گلگت سے دینار خان. اچھا ان کی لائن ڈراپ ہو گئی، یہ نئے کالرز ہیں لہٰذا ان کی لائنیں ہمیشہ نہیں ملتی. لیکن کیونکہ ہمارے ساتھ ثناء اللہ صاحب ہیں جو پی ایم ایل نون سے تعلق رکھتے ہیں اور سینیٹر ہیں. ثناء اللہ صاحب، آپ نے ہمارے کالرز کو سنا؟
جی 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 بالکل.
تو ان کا کہنا یہ ہے کہ 126 دن جو پی ٹی آئی نے دھرنا دیا، اس سے ایک طرح سے اچھا ہی ہوا کہ لوگوں میں شعور پھیلا، اور یہ نہیں ہوا کہ فقط جس پارٹی کے پاس زیادہ طاقت. جی 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 ثناء اللہ صاحب، ثناء اللہ صاحب، سینیٹر ثناء اللہ، ان کو وہ اس وقت ٹریول کر رہے ہیں لہٰذا میرا خیال ہے کہ مشکل ہوگا ان سے بات کرنا. ہم سینیٹر ثناء اللہ، اچھا ہم اس وقت کوشش کریں گے کہ صدیق الفاروق سے رابطہ ہو، وہ جو ہی آتے ہیں تو ان سے ہم بات کرتے ہیں. لیکن کیونکہ ہمارے ساتھ اس وقت پی ٹی آئی کے نمائندہ ہیں تو ان کی طرف واپس جاتے ہیں. مزمل انور، آپ ہمارے ساتھ ہیں؟
جی جی بالکل.
جی تو جی جی جی
کروا لیا.
جی
میں نے کہا آپ نے منی الیکشن تو ابھی کروا لیا. میرا خیال آپ کے پانچ کالر سے اس میں سے تین نے جو ہے وہ تحریک انصاف کے موقف کی جو ہے وہ تائید کی ہے، اور دو جو تھے انہوں نے مخالفت کی ہے. تو یہاں سے پتا چلتا تھا کہ میجورٹی کس کے ساتھ ہے اور اگر دھاندلی ہوئی ہے کہ نہیں ہوئی. میں اگر آپ مجھے موقع دیں تو جو پہلے صاحب نے کہا تھا کہ ملک میں وہ جو ترقی ہو رہی تھی اور اس کو تحریک انصاف نے روکا، تو مجھے میں ان سے دو چار سوال کرنا چاہوں گا، باقی اپنی عوام سے دو چار سوال کرنا چاہوں گا کہ کیا ترقی یہ ہو رہی تھی کہ جو لوگ پروٹیسٹ کر رہے تھے ماڈل ٹاؤن میں، وہ 14 یا 15 بندوں کو بروٹلی قتل کر دیا گیا. موسٹ ریسنٹلی جو ہیں جس طرح یہ عدالت میں جو کیسز تھے، ایان علی جو عدالت میں تھیں، جن کو رنگے ہاتھوں پکڑا گیا منی لانڈرنگ کے چکر میں، ان کی ضمانت ہو گئی، لیکن جو انسپیکٹر ان کی انویسٹیگیشن کر رہا تھا اس کا قتل کر دیا گیا. اگر ہم لوگ اسی طرح رہنا چاہتے ہیں تو پھر میرا خیال ہے کہ شاید تبدیلی کی ضرورت نہیں ہے، پھر ان دھرنوں کی ضرورت نہیں ہے. آج جب سے 76 سے میرا خیال آج تک جتنے الیکشن ہوئے ہیں ہر پارٹی نے دھاندلی کا کہا ہے. اگر ہم اس چیز کو کنٹینیو کرنا چاہتے ہیں تو شاید پھر دھرنوں کی ضرورت نہیں ہے، کسی کو اپنے رائٹس کے لیے اٹھنے کی ضرورت نہیں ہے.
مزمل انور، آپ ہمارے ساتھ رہیں. اس وقت ہمارے ساتھ صدیق الفاروق ہیں جو پی ایم ایل نون کے سینئر رہنما ہیں، اور فاروق صاحب آپ کو خوش آمدید. صدیق الفاروق، اچھا صدیق الفاروق کو ہم دوبارہ لیتے ہیں. اگر کوئی اور لوگ کال کرنا چاہیں تو، اور بتایا جا رہا ہے ہمارے پروڈیوسرز اس وقت لوگوں کو لے رہے ہیں، ان کو بھی ہم سنتے ہیں. اور اس وقت کوشش کی جا رہی ہے کہ صدیق الفاروق کو بھی لیا جائے، کیونکہ ہم چاہتے ہیں کہ پی ٹی آئی نے جس طرح کا دعویٰ کیا ہے کہ 126 دن کا جو دھرنا انہوں نے کیا وہ فضول نہیں تھا اور اس سے عوام کو شعور ملا تھا. جی ایک اسلم نیازی نے کال کیا ہے میاں والی سے. جی جناب.
جی السلام علیکم نفیسہ.
وعلیکم السلام.
اسلم نیازی ایڈوکیٹ بات کر رہا ہوں.
جی جی
خیر میاں والی سے.
جی
جی میں تو بس زیادہ بات نہیں کروں گا، ये दोस्तों की राय आई है, ये इतनी कोई अच्छी वो राय नहीं थी, मुस्तकिल राय नहीं है इमरान खान की, वो पीटीआई के लोगों की। मैं तो तमाम आवाम से ये कहता हूँ कि वसी शाह के कौल के मुताबिक और उनके शेर के मुताबिक कि जुल्म का मौसम कब बदलेगा, हम बदलेंगे तब बदलेगा, जब तक सब लोग नहीं बदलेंगे ना सही तरीके से ऐसे तब्दील नहीं आएगी। शुक्रिया
शुक्रिया। और हमें कॉल किया है इकबाल ने डिंगा से। जी जनाब कहिए।
जी मैडम अस्सलाम वालेकुम।
वालेकुम सलाम।
जी नवाज शरीफ शबाज शरीफ ते जरदारी साहब ये है नन्हे से फरिश्ते।
अच्छा
ये बिल्कुल गुनाहों से पाक है माजल्ला नौजबिल्ला मिन ज़ालिका। और जब ये वोटिंग हुई है तो जो इलेक्शन कमीशन है वो बाहर भगा दिया, उसके बाद मलिक तारिक को बाहर भगा दिया गैर कानूनी, उसको डिस्चार्ज करके रातों रात। उसके बाद जो जज सब खरीदे हुए हैं रिपोर्ट इनके हक में आ रही है, क्या वो इमरान खान झूठ बोल रहे हैं, ये क्यों ये ऐसे कर रहे हैं।
अच्छा शुक्रिया। इस वक्त सिद्दीकुल फारूक हमारे साथ लाइन पर हैं, उम्मीद है उनको मेरी आवाज़ आ रही है। सिद्दीकुल फारूक
शुक्रिया। जी 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 जी।
अच्छा तो हालांकि ये जो जुडिशल कमीशन की रिपोर्ट है ये आप लोगों के हक में आई है, लेकिन अवाम को अभी हमने सुना अपने प्रोग्राम में और उन्होंने कहा कि ये जो पीटीआई ने धरना दिया था इससे कम से कम उनको एक उम्मीद मिली कि कोई और भी रास्ता है, क्योंकि जितनी ताकतवर होती है कोई सियासी पार्टी इतना ही चांस होता है कि वो रिगिंग कराए। आप क्या कहना चाहेंगे इस पर?
जी बहुत शुक्रिया। पता नहीं कुछ दो चार लोगों से बात हुई होगी, जो बात वज़ीर-ए-आज़म साहब ने कही और तमाम लोगों ने बात की वो यही थी कि भाई हम तो हुकूमत में नहीं हैं, जो भी केयर टेकर गवर्नमेंट थी उसमें जो लोग सामने आए हैं उनकी यानी इलेक्शन हुए और उसमें सब जो इलेक्शन हुए वो फ्री और मतलब है आज कुछ मुझे बात करते हुए जी समझ आ रही है
जी,
तो बहरहाल ये फ्री फेयर थे
जी।
अब उसके बाद जो भी इन्होंने धरना किया जो कुछ किया सब आपके सामने है। अल्टीमेटली जब बन गया अपना ये कमीशन बन गया उसके बाद जो चीज सामने आई अपना इमरान खान साहब ने जो अपना पॉइंट ऑफ व्यू था वो पेश किया और फिर आके सामने ये बात सामने आई कि वो अपना नुक्ता नजर जो है वो सामने पेश करने में नाकाम हो गए
जी।
तो मुख्तसर बात ये है कि जब सारी बातें जो कमीशन है उसने इमरान खान साहब को और उनकी पार्टी के लोगों को मौका दिया, उनके जो वकील थे उन्होंने अपना नुक्ता नज़र पेश किया और सब तीनों जो बुनियादी बातें थी वो उसमें नाकाम हो गए हैं। तो भाई आप कोई जो मर्जी कहे अपनी अदालत ना लगाएं, अदालत सामने आ चुकी है उसने एक फाइंडिंग दे दी है, अब बेहतर ये है कि वो अपने उस फाइंडिंग को तस्लीम कर लें और अपने मामलात जो हैं वो आगे चलें, केपीके में अपने मामलात जो हैं वो दुरुस्त करें, लोगों की खिदमत करें। लेकिन अगर वो ज़िद करेंगे और अगर वो कोशिश करेंगे कि उन्होंने नहीं तस्लीम करना तो इसका उनको नुकसान होगा।
अच्छा।
बेहतर ये है कि वो इन चीज़ों से बुलंद हों और खिदमत करें और जो फाइंडिंग आ गई है उस फाइंडिंग को तस्लीम करें।
फारूक साहब ये बताइए कि जाहिर है आवाम तो चाहते हैं कि उनके मसाइल सबसे पहले हल हों, आप लोगों का ये कहना था कि आप लोगों की हुकूमत में मुदाखलत हो रही थी जब पीटीआई ने धरना दिया हुआ था इतने दिनों तक, अब आप क्या महसूस करते हैं कि आवाम की खिदमत करने में आप लोगों को ज़्यादा आसानी होगी?
अल्हम्दुलिल्लाह जी बिल्कुल माशाल्लाह आसानी है, सब लोग जो पहले से हमारा यानी हमारे हक में नहीं, बात यह है कि फैसला आया है मेरिट पर और फैसला आया है कौम के जो फैसला कौम ने किया है उसके हक में कि फ्री फेयर इलेक्शन हुए हैं। तो मैं समझता हूं कि वो जो एक सूरत हाल ऐसी पैदा की जिस तरह हुकूमत को ख़त्म कर दिया जाए और ऐसे काम किए जाएं जिससे नुकसान हो जो जो एजेंडा वजीर आजम नवाज शरीफ लेकर चल रहे हैं, सबको साथ भी लेकर चल रहे हैं, इसके साथ ही साथ जो है वो इकोनॉमिक डेवलपमेंट के लिए जो एक एजेंडा है वो आगे बढ़ रहा है, तो मैं समझता हूँ ये काम अब जो एक सामने फैसला आया है। हेलो
जी जी, आपकी आवाज आ रही है। जी जी, इस वक्त हम इस सेगमेंट को ख़त्म करते हैं। हमारे साथ थे पीएमएल नून के सीनियर रहनुमा सिद्दीकुल फारूक। इससे पहले आपने सुना पीएमएल नून के सेनेटर सनाउल्ला को, और हमारे साथ थे स्काइप के ज़रिए पाकिस्तान तहरीक इंसाफ के मुजम्मिल अनवर जो अमेरिका में होते हैं, और इब्तिदा में आपने सुना हमारे नुमाइंदे मोहम्मद इश्तियाक को। इस वक्त हम एक वक्फा लेते हैं और फिर लौटते हैं।
मेरी और आपकी दुनिया तब्दील हो रही है। ब्रेकिंग न्यूज, टॉप स्टोरी, एक्सक्लूसिव, सबसे पहले, सबसे आगे। लेकिन सब में मैं और आप कहां हैं? जानने के लिए रहिए मेरे साथ, मैं हूं ताबिंदा नेगी।
जी, आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं और देख भी रहे हैं, और हम अपने अगले मौजू पर आते हैं, और मौजू ये है कि पाकिस्तान और अफ़ग़ानिस्तान के दरमियान इकोनॉमिक कमीशन की मीटिंग होगी 26 अगस्त को। इस सेगमेंट में हमारे साथ होंगे आईएमएफ के साबिक अफसर जो इस वक्त मौक़िक हैं मिडल ईस्ट इंस्टीट्यूट वाशिंगटन में, डॉक्टर ज़ुबैर इकबाल, और स्काइप के ज़रिए हमें ज्वाइन करेंगे कराची चैम्बर ऑफ कॉमर्स एंड इंडस्ट्री के साबिक वाइस प्रेसिडेंट इब्राहिम कसूमबी। डॉक्टर ज़ुबैर, आपको खुशामदीद।
शुक्रिया।
तो सबसे पहले तो हम आपको ये रिपोर्ट सुनाना चाहते हैं, क्योंकि जैसा कि आप जानते हैं कि कुछ काफ़ी अच्छी पेशरफ्त हुई है, और पाकिस्तान जिस तरह का मुतालबा कर रहा था अफ़ग़ानिस्तान के सिलसिले में, अफ़ग़ानिस्तान से तिजारत के हवाले से इसकी मंजूरी भी दी गई है। हम आपको इसकी तफसील सुनाते हैं। ये रिपोर्ट पेश कर रहे हैं नासिर महमूद।
पाकिस्तान और अफ़ग़ानिस्तान के अहदेदारों की एक मुलाकात में ये फ़ैसला किया गया है कि मुश्तरका इकतसादी कमीशन का 10वां इजलास 26 और 27 अगस्त को इस्लामाबाद में मुनक़िद होगा। पाकिस्तानी वजारत ख़जाना की तरफ से जारी होने वाले एक बयान के मुताबिक, इस्लामाबाद में अफ़गान सफ़ीर जानान मूसाज़ई ने वज़ीर ख़जाना इसहाक़ डार से बुध की शाम मुलाकात की, जिसमें पाक अफ़गान मुश्तरका इकतसादी कमीशन के इजलास से मुतालिक उमूर पर तबादला ख्याल किया गया। वज़ीर ख़जाना ने मुश्तरका इकतसादी कमीशन के इजलास से कबल दोनों मुल्कों के अहदेदारों के दरमियान एक इब्तदाई मुलाकात की तजवीज़ भी दी है, ताकि इकतसादी तआवुन से मुतालिक तकनीकी पहलुओं का जायज़ा लेकर उन्हें हतमी शक्ल दी जाए। इसहाक़ डार ने अफ़गान सफ़ीर को बताया कि उनके मुल्क ने इस ज़िमन में तैयारी शुरू करते हुए इकतसादी उमूर डिवीज़न के सेक्रेटरी को गुज़श्ता इजलास में होने वाले फ़ैसलों पर पेशरफ़्त और मुख्तलिफ़ मनसूबों पर काम की रफ़्तार का जायज़ा लेने की हिदायत कर दी है। मुश्तरका इकतसादी कमीशन के इजलास में पाकिस्तानी वफ़द की सरबराही वज़ीर ख़जाना इसहाक़ डार, जबकि अफ़गान वफ़द की क़यादत उनके अफ़गान हममनसब अकलील अहमद हकीमी करेंगे। बयान के मुताबिक अफ़गान सफ़ीर ने पाकिस्तानी वज़ीर ख़जाना को बताया कि अफ़गानिस्तान ने अपने हाथ से गुजरकर वस्ती एशिया जाने वाले पाकिस्तानी तिजारती सामान पर आयद 110% कस्टम ज़र ज़मानत और 25 टन सामान पर $100 बतौर टैक्स वसूली को ख़त्म कर दिया है, और इस ज़िम्न में बाकायदा नोटिफिकेशन भी जारी कर दिया गया है। वफाकी वज़ीर ख़जाना ने इस इकदाम को सराहते हुए कहा कि इससे वस्त एशियाई रियासतों के साथ पाकिस्तानी तजारत में इजाफे में मदद मिलेगी। पाकिस्तान भी अपने हाथ से होकर जाने वाली अफगान तजारती अशिया पर ऐसे अखराजात हज़फ कर चुका है। दोनों मुल्कों के माबैन ताल्लुकात में हालिया महीनों में माजी की नस्बत बेहतरी देखने में आई है, और सियासी और तजारती शोबों के अलावा सिक्योरिटी के उमूर पर भी तआवुन में इजाफा देखा गया है। पाकिस्तान का मौक़िफ़ है कि एक पुरअमन और मुस्तहकम अफगानिस्तान खुद उसके अपने मफाद में है, और वह जंग से तबाह हाल इस मुल्क में तरक्की और तामीर नौ के लिए अपना मुस्बत किरदार अदा करने के लिए पुरअज़्म है। पाकिस्तानी अहदेदारों का कहना है कि दोनों मुल्कों के मजबूत और मुस्तहकम ताल्लुकात बाहमी तौर पर सूदमंद हैं, और इनसे इलाकाई अमनो तजारत और इक्तसादी मौक़े को फ़रोग मिलेगा। नासिर महमूद, वॉइस ऑफ अमेरिका, इस्लामाबाद।
डॉक्टर ज़ुबैर, आप भी जानते हैं कि पाकिस्तान और अफ़ग़ानिस्तान के ताल्लुकात रफ्ता रफ्ता बेहतर हो रहे हैं, تجارتی سطح پر یہ جو ابھی ایک فیصلہ ہوا ہے کہ یہ جو ڈیوٹی ہے اور کسٹم ڈیوٹی جو 110% پہلے افغانستان لگاتا تھا پاکستان کے ذریعے پاکستان سے جو اشیاء جاتی تھیں اس پر, تو اب اس کو جو ہٹانے کا فیصلہ کیا گیا ہے, یہ پاکستان کی صنعتی شعبے کے لیے کتنا اہم ہے؟
اہم تو یقیناً ہے, بات دراصل یہ آ جاتی ہے کہ آیا پاکستان اس قابل ہے کہ اس قسم کی فیسلٹی کو استعمال کرنے کے لیے ان کے پاس کیپیسٹی ہوگی. اس وقت چونکہ پاکستان میں پروڈکشن اتنی نہیں ہو رہی جتنی کی امید کی جاتی تھی اور جتنی کی اس کی کیپیسٹی ہے, تو اس لیے یہ جو لبرلائزیشن ہوئی ہے اس کے اثرات امیجیٹلی تو نہیں محسوس ہوں گے, لیکن آئندہ میڈیم ٹرم میں یقیناً اس کے کوئی نہ کوئی بہتر اثرات ہو سکتے ہیں. بات دراصل یہ آ جاتی ہے کہ ہم کیا چیزیں سینٹرل ایشیا کو ایکسپورٹ کرتے ہیں اور ان چیزوں کے لیے ہمیں کن دوسرے ممالک کے ساتھ کمپیٹ کرنا پڑتا ہے. یاد رہے کہ اب سینکشنز کے بعد چونکہ ایران بھی اسی انہی ممالک کی طرف اپنے ایکسپورٹ بڑھانے کی کوشش کرے گا, اور اس کے ساتھ ساتھ رشیا اور دوسرے ممالک جو ہیں وہ بھی ان علاقوں کو, ان سینٹرل ایشیا ممالک کو اپنی کامن مارکیٹ میں شامل کرنے کی کوشش کر رہے ہیں, تو اس لیے پاکستان کو کمپٹیشن تو بہت پڑے گا. بات دراصل یہ آ جاتی ہے کہ یہ ایک سائیکولوجیکل سا اثر ہے جس کو بہت اہمیت دینی ضروری ہے. وہ اس لیے کہ اس کا مطلب یہ ہوا کہ پاکستان اور افغانستان کے درمیان جو اکنامک کوآپریشن, جو اسٹریٹجک کوآپریشن ہے, اس پہ آمد درآمد ہے اور امید یہی ہونی چاہیے کہ اس کی وجہ سے اور پروموشن ہوگی. اس کے ساتھ ساتھ یہ دیکھنا ضروری ہے کہ پاکستان کیا کرتا ہے, کیونکہ پاکستان سے گزر کے افغانی چیزیں ہندوستان کی طرف جانے کے لیے ان کو فیسلٹیز تو ہیں لیکن ان کو ٹرانسپورٹیشن کی پرابلم آ جاتی ہے, ان کو دوسری قسم کی کنسٹرینٹس آ جاتے ہیں. پاکستان کو کرنا ہوگا کہ کچھ حد تک لبرلائزیشن کی جائے اور کوئی ریلیکسیشن کے طریقے ڈھونڈے جائیں جس کی وجہ سے ٹرانس پاکستان جو سارک ٹریڈ ہے جو کہ سینٹرل ایشیا کے ساتھ ہو سکتی ہے اس کو بڑھانے کی کوشش کرے. اگر یہ ہوتا ہے تو پھر یہ ایک سبسٹانشل قسم کا اثر ہو سکتا ہے.
جی, اس کے معاشی پہلو پر پھر ہم پاکستان چلیں گے, لیکن آپ ہمیں بتائیں ڈاکٹر زبیر کہ جیسے کہ آپ کے بھی علم میں ہیں کہ یہاں وزیر اعظم کے خصوصی معاون طارق فاطمی آئے ہوئے ہیں, انہوں نے آج بھی سینیٹر ڈائن فائنسٹائن سے ملاقات کی, اور سینیٹر نے فائنسٹائن نے یہ کہا کہ پاکستان داعش کے خلاف ایک بڑا اچھا کردار ادا کر سکتا ہے. یہ بتائیے کہ پاکستان کا اب تک کیا تعاون رہا ہے داعش کے خلاف؟ جی
دیکھیے, جہاں تک داعش کا تعلق ہے, پاکستان یوزلی بڑا کوشنری قسم کے اسٹیپس لیتا رہا ہے. پاکستان اس میں ایکٹیولی انوالو نہیں ہونا چاہتا تھا کیونکہ یہ بیسیکلی ایک مڈل ایسٹ سینٹرک قسم کی موومنٹ ہے, اور جہاں تک کوشش کی جاتی تھی کہ اس کو اسی طریقے میں رہنے دیا, اسی علاقے میں رہنے دیا جائے, کیونکہ اگر کوئی ہم ایکٹیو سٹیپ لیتے ہیں تو پھر پاکستان کے اوپر بھی مشکلات پیدا ہو جاتی ہیں. لیکن چونکہ داعش نے اپنی موومنٹ افغانستان کی طرف بھی دکھائی ہے اور اب فرینچائزنگ ہو رہی ہے پاکستان کی طرف, تو یقیناً پاکستان کو ایکٹیو سٹیپس لینے ضروری ہیں. بات دراصل یہ آ جاتی ہے کہ داعش کی جو پرابلمس ہیں, کیا آیا ان کو اسی طریقے سے دیکھا جائے جیسے کہ ہم القاعدہ کو دیکھتے تھے. یاد رہے کہ القاعدہ اور داعش میں بہت فرق ہے. جہاں تک القاعدہ کا تعلق تھا وہ ایک بیسیکلی انسرجنسی تھی, جہاں تک داعش کا تعلق ہے یہ ایک نیشنلسٹ موومنٹ ہے جو اسلام کو اس نیشنلسٹ موومنٹ کے لیے استعمال کرنا چاہتی ہے. اب ایسی صورت میں ان کا مقصد بیسیکلی یہی ہے کہ وہ ایران اور عراق اور سیریا میں اپنی ایک اسٹیٹ بنائیں پھر اس کو بعد میں بڑھائیں. جہاں تک ان کا تعلق ہے دوسرے ممالک میں, دوسرے مسلم ممالک میں, وہ ایک سیکنڈری قسم کا آبجیکٹیو ہے. ان کا مقصد صرف یہی ہے کہ کس حد تک وہ جو الائز ہیں ان کی پالیسیز پہ اثر انداز ہو سکتے ہیں. ان کو دیکھتے ہوئے جو پاکستان کر رہا ہے کوئی برا نہیں ہے. ٹھیک ہے.
اچھا جی, اس وقت بتایا جا رہا ہے کہ ہمارے ساتھ کراچی چیمبر آف کامرس اینڈ انڈسٹری کے وائس پریزیڈنٹ ابراہیم قصومبی لائن پر ہیں. قصومبی صاحب, آپ کو خوش آمدید.
تھینک یو.
تو ہمارے پاس چند منٹ ہیں, لیکن ڈاکٹر زبیر اقبال جو یہاں واشنگٹن میں ہیں وہ کہتے ہیں کہ ہم یہ تو بڑی خوشائن بات ہے کہ افغانستان نے 110% کسٹم ڈیوٹی ہٹا دی ہے جو اشیاء پاکستان سے جائیں گی سینٹرل ایشیا تک، لیکن ڈاکٹر زبیر کا کہنا ہے کہ پاکستان اتنا کچھ پیدا نہیں کرتا، اتنا کچھ ایکسپورٹ نہیں کرتا، آپ کیا دیکھتے ہیں اس ڈیوٹی کے ہٹانے سے پاکستانی صنعت کو فائدہ ہوگا؟
دیکھیے، اٹ واز لائک دس پاکستان بگیسٹ ٹریڈنگ پارٹنر جو ہے وہ اس وقت افغانستان ہے، اور پاکستان کا لارجسٹ ایکسپورٹ ٹو افغانستان اینڈ بیونڈ ہے. جو 110% جو وہ لے رہے تھے وہ ریفنڈیبل ہوتا تھا، آئی مین اٹ ہیڈ اے ڈرا بیک، ونس دی گڈس کراس دی افغانستان دین وی ہیڈ ٹو گیٹ اٹ بیکاز اٹ واز ناٹ ڈیوٹیبل بائی افغانستان اٹ سیلف، بٹ وی ہیڈ ٹو ڈو دیٹ بیکاز they had to have it as security or tariff so that we don't sell it in Afghanistan. تو وہ اگر ہٹا دیا ہے تو وہ ہم کو ایکسیس مل گیا ہے سینٹرل ایشیا تک. اب وہاں تک جو ہم آلریڈی جو چیزیں بھیج رہے ہیں، جو ایکسپورٹ کر رہے ہیں، ان میں مینلی فوڈ اسٹف ہے، اور اس کے علاوہ پلاسٹک گڈز ہیں، اس کے علاوہ اور ٹیکسٹائلز ہیں. تو آئی بلیو کہ ہماری جو پنجاب میں انڈسٹری لوکیٹڈ ہے، نارتھ ویسٹ میں لوکیٹڈ ہے، اٹ ول بی فیسیلیٹیٹڈ.
اچھا،
آپ کو آواز آ رہی ہے میری؟
جی جی، لیکن اتنی اچھی نہیں ہے. ہم آپ کو دوبارہ ڈائل کرتے ہیں. ڈاکٹر زبیر، آپ ہمیں بتائیں کہ آپ بھی جانتے ہیں کہ چین اور پاکستان کی راہداری کا ایک منصوبہ ہے جو اس جس پر کام ہونا ہے، آپ کے خیال میں اس کی وجہ سے بھی صنعت کو فروغ ملے گا؟ اور جس طرح بتا رہے ہیں ڈاکٹر قسومبی صاحب کہ سب سے زیادہ ایکسپورٹس تو پاکستان کے افغانستان میں ہی ہوتے ہیں.
جی ہاں، وہ تو ہے. دیکھیے، پاکستان کی ایکسپورٹس بڑی لمیٹڈ قسم کی ہیں. جو افغانستان کی طرف جاتی ہیں اس کی بیسک وجہ یہی کہ وہ پہلے ٹرانزٹ ٹریڈ ہوتی تھی، اب بھی وہ ہو رہی ہے. پہلے الیگل پاکستان سے فوڈ اسٹافس ان سے جاتے تھے، اب وہ لیگلائز ہو گئے ہیں. دیکھیے، بات دراصل یہ آ جاتی ہے کہ جو چائنیز کرنے کی کوشش کر رہے ہیں وہ ایک لانگ ٹرم اثرات پیدا کرے گا، وہ شارٹ ٹرم اثرات نہیں پیدا کرے گا. جب تک یہ جو روٹس بن رہے ہیں، ٹریڈ روٹس اور پائپ لائنز ایک دوسرے مکمل نہیں ہو جاتے، کوئی خاص اثر نہیں ہوگا. لیکن گریجولی اس کا اثر بڑھتا چلا جائے گا، لیکن وہ اثر آپ کو لوکلی اپنے ملک میں ہی نظر آئے گا، پاکستانی میں نظر آئے گا. کیونکہ جیسے انویسٹمنٹ بڑھیں گی، چائنیز اور پاکستانی گورنمنٹ کی انویسٹمنٹ بڑھیں گی، اس کے ساتھ ساتھ پرائیویٹ سیکٹر کی ڈیمانڈ بڑھے گی، اور اس کی وجہ سے پرائیویٹ سیکٹر کی انویسٹمنٹ بڑھے گی. تو وہ ایک یہ کہنا چاہیے کہ فارورڈ لنکیج کہتے ہیں، وہ تو بنے گا. لیکن جہاں تک تعلق ہے سبسٹانٹیو سسٹینیبل اثرات کا، ان کے لیے آپ کو انتظار کرنا پڑے گا. اس کا کتنا انتظار کرنا پڑے گا اسے ڈیپینڈ کرتا ہے کہ کتنی جلدی یہ جو پلانس ہیں یہ مکمل ہو جاتی ہیں. جہاں تک میں سوچ سکتا ہوں، اگر ہم پاس کو اپنا کوئی ایکسپیریمنٹ کوئی انڈیکیٹر رکھیں تو پھر اس میں وقت لگے گا، کتنا وقت لگے گا یہ کہنا مشکل ہے.
اچھا، بہت شکریہ. کیونکہ اس سیگمنٹ کو ہم یہاں ختم کرتے ہیں. ہمارے ساتھ تھے مڈل ایسٹ انسٹیٹیوٹ میں محقق ڈاکٹر زبیر اقبال، جو یہاں واشنگٹن ڈی سی میں ہوتے ہیں، اور ہم نے مختصراً سنا ابراہیم قسومبی کو، جو کراچی چیمبر آف کامرس اینڈ انڈسٹری کے نائب صدر ہیں. بہت شکریہ اور خدا حافظ. اس کے بعد ایک وقفہ لیتے ہیں. جی، آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں اور دیکھ رہے ہیں، اور ہم اپنے تیسرے اور آخری موضوع کی طرف آتے ہیں. اگر آپ لوگ بھی اس موضوع پر کچھ کہنا چاہیں تو کہہ سکتے ہیں. ہمارے مفت کال کرنے کا نمبر ہے 0800-777-89-0800-777-89. تو موضوع یہ ہے کہ جیسا کہ آپ جانتے ہیں کہ ملک میں سیلاب آیا ہوا ہے، کل چترال میں خاصی تباہی ہوئی، اور اب جو ہمارے پاس اطلاعات ہیں وہ یہ کہ یہ سیلاب سندھ کی طرف بڑھ رہا ہے اور غالباً گڈو بیراج پر جائے گا. اس وقت ہمارے ساتھ ہیں ایک ماحولیاتی تنظیم اور ماحولیات کے ماہر ڈاکٹر سونو خنگرانی، جو ہشار فاؤنڈیشن کے سربراہ ہیں. ان کے ساتھ ہوں گے پاکستان ڈیزاسٹر مینجمنٹ اتھارٹی کے احمد کمال، اور ہم امید کرتے ہیں کہ ہمارے ساتھ آبپاشی کے وزیر نثار احمد کھوڑو بھی ہوں گے۔ لیکن کیونکہ ہم سب سے پہلے آپ کو ایک رپورٹ سنانا چاہتے ہیں کہ کراچی میں جس طرح سے ہم سن رہے ہیں کہ شاید بارشیں آئیں گی، اس حوالے سے یہ رپورٹ تیار کی ہے شہزاد حسین نے۔
صوبہ سندھ میں سیلابی صورتحال سے نمٹنے کے لیے کیے گئے اقدامات کے بارے میں پریس کانفرنس کرتے ہوئے وزیر اطلاعات اور آبپاشی نثار کھوڑو نے کہا کہ سیلابی صورتحال کے پیش نظر عملے کی چھٹیاں منسوخ کر دی گئی ہیں اور متعلقہ افسران صورتحال پر نظر رکھے ہوئے ہیں۔ ان کا مزید کہنا تھا کہ پانی کو روکنے کے لیے پتھر اور مشینیں بھی تیار ہیں۔ مقامی ذرائع ابلاغ کے مطابق کراچی کو بھی تیز بارشوں کے نتیجے میں مشکلات کا سامنا کرنا پڑ سکتا ہے۔ صوبہ سندھ میں آفات سے نمٹنے کے ادارے پروونشل ڈیزاسٹر مینجمنٹ اتھارٹی کے اسسٹنٹ ڈائریکٹر اجے کمار نے وائس آف امریکہ سے کراچی سمیت سندھ کی صورتحال کے بارے میں بات کرتے ہوئے کہا،
پروونشل ڈیزاسٹر مینجمنٹ اتھارٹی نے وہ تمام سہولیات جو ہے اور اس کے علاوہ ریلیف ٹینٹ سٹیز جو ہیں وہ اسٹیبلش کر لی ہیں ڈسٹرکٹ گھوٹکی میں اور اس کے علاوہ ڈسٹرکٹ کشمور میں ڈسٹرکٹ اتھارٹیز کے ساتھ۔ اور کراچی کے حوالے سے میں آپ کو بتاؤں گا کہ برسات، جیسے کہ آپ کو بتایا کہ برسات کے امکانات زیادہ ہیں، تو اس حوالے سے ہو سکتا ہے کہ سیلابی کنڈیشن ایک جو ہے وہ کریٹ ہو، جس پہ بھی ہم نے ڈسٹرکٹ اتھارٹیز کے ساتھ ان کے ڈی واٹرنگ پمپ اور ان کو آلریڈی جو ہے دوسری اشیاء مہیا کی ہیں، جو بھی ایز پر
کراچی میں تیز بارشوں کے نتیجے میں پیدا ہونے والی ممکنہ صورتحال اور نکاسی آب کے انتظامات کا جائزہ لینے کے بعد وزیر اعلیٰ سندھ سید قائم علی شاہ نے میڈیا کو بتایا،
پانی نہیں رکے، جتنا بھی ہے انکروچمنٹ ہوتے ہوئے بھی ہم چاہتے ہیں کہ یہ سارے نالے جو بھی ہیں وہ صاف ہوں اور پانی سیدھا سمندر تک چلا جائے، رکے نہیں کہیں، انشاءاللہ یہ کوشش کریں گے کہ نہ رکے۔
پاکستان کے صوبہ خیبر پختونخوا اور پنجاب کے کئی علاقے حالیہ بارشوں کے بعد سیلابی صورتحال کا سامنا کر رہے ہیں، جہاں فوج اور حکومت کی جانب سے امدادی کاروائیاں کی جا رہی ہیں۔ دوسری طرف اسلام آباد میں امریکی ایمبیسی سے جاری ہونے والے ایک بیان میں کہا گیا ہے کہ امریکہ نے سیلاب متاثرین سے دلی ہمدردی کا اظہار کرتے ہوئے امداد کا یقین دلایا ہے۔ شہزاد حسین، وائس آف امریکہ، کراچی۔
جی، اور ہم پاکستان ڈیزاسٹر مینجمنٹ اتھارٹی کے احمد کمال کی طرف آتے ہیں۔ کمال صاحب، آپ کو خوش آمدید۔ تو یہ بتائیے کہ ہم نے دیکھا کہ چترال میں سیلاب آیا، خاصا نقصان ہوا وہاں پر، اطلاعات یہ ہیں کہ اب یہ سیلاب گڈو بیراج کی طرف جا رہا ہے، آپ بتائیں کیا توقع ہے، کب تک وہاں پہنچے گا، اور اس سلسلے میں آپ لوگوں نے کیا کارروائیاں کی ہیں؟
بسم اللہ الرحمن الرحیم، جیسے کہ بھی آپ نے ذکر کیا، اس وقت جو پانی کا زور ہے وہ دریائے سندھ میں ہے، اور دریائے سندھ میں کالا باغ، چشمہ، کونسا، گڈو اور چکر، یہ تمام پوائنٹ یہاں جو ہیں، یہاں سے آنے والے دنوں میں 25 تاریخ سے لے کے 28 تاریخ کے درمیان 5 لاکھ اور 5 لاکھ سے زیادہ پانی جو ایکسپیکٹ ہو رہا ہے۔
کمال صاحب، آپ کی بات تو ہم بالکل سننا چاہتے ہیں لیکن آواز اچھی نہیں آ رہی ہے، ہم آپ کو دوبارہ کال کرتے ہیں۔ اس وقت ہم چلتے ہیں ڈاکٹر سونو خانگرانی کی طرف، جو اسکائپ کے ذریعے اس پروگرام میں شریک ہیں۔ ڈاکٹر خانگرانی، آپ کو خوش آمدید۔
تھینک یو۔
تو یہ بتائیں کہ یہ جو برسات کی صورتحال ہے، اس کے جو امکانات ہیں سندھ میں، وہ سب سے زیادہ کہاں ہیں، اور اس کے لیے کیا تیاریاں آپ دیکھ رہے ہیں؟
جو کلائمیٹ اس وقت یا جو ویدر پیٹرن بن رہا ہے، اس حساب سے سب سے زیادہ اس کا افیکٹ جو آئے گا وہ تو اگر ڈیزاسٹر پوائنٹ آف ویو سے دیکھا جائے تو وہ اربن سینٹرس میں آئے گا، جس طرح کراچی ہے یا اب اربن نارتھ اربن سندھ کے شہر ہیں، جیکب آباد ہے، سکھر ہے، جن میں یقیناً وہ جو نظام ہے निकासी का, पानी की निकासी का वो इतना अच्छा नहीं है। कराची में शायद कुछ बेहतर हुआ हो, लेकिन अगर मुसलसल बारिश 8 घंटे 7 घंटे होती है तो यहाँ पे बारिश की वजह से सूरत हाल खराब होने का इम्कान है। जहाँ तक दूसरी बात मैं सुन रहा था, रिपोर्ट भी सुन रहा था
जी जी,
जो फ्लड है जो चतराल में आई है, पंजाब में है, सदरन पंजाब में जो उसका इफेक्ट है, मेरा ख्याल है कि ये दरियाए सिंध में ये आराम से गुजर जाएगी, क्योंकि ये टोटल मिला के भी 6-7 लाख क्यूसिक तक की रिपोर्ट बताई जा रही है। तो दरियाए सिंध में इस वक्त जो कैपेसिटी है वो 8 से 9 लाख क्यूसिक आराम से पानी गुजर जाने की सलाहियत रखते हैं और ये पानी समंदर तक आराम से जा सकता है। तो मैं नहीं समझता कोई दरिया की वजह से कोई इस साल बड़ा डिजास्टर आएगा। अलावा ये है कि ये देखना ये है कि बारिश क्या करती है। बारिश अगर कोई सलामान पे इनकी पूरी रेंज पे ज्यादा आती है और बरसाती नालों से कोई ज्यादा इंजेक्शन पानी का आ जाता है दरिया में, जिसकी वजह से प्रेशर बढ़ता है, तो ये कहा नहीं जा सकता इस वक्त क्या होगा गुड्डू के नीचे। लेकिन अदरवाइज देखना यह है कि इतनी कोई ज्यादा फिक्र वाली बात नजर नहीं आती।
अच्छा नहीं, ये तो खुशाइन बात है कि बारिश आएगी। ये बताएं कि जैसा आप भी जानते हैं, आप का ताल्लुक भी रेगिस्तानी इलाकों से है, इस पानी को बरकरार रखने के लिए, उसको बचाने के लिए कोई तरकीबें इस वक्त हैं?
देखें, इस वक्त जो जिस तरह पहले प्रोग्राम में भी एक दफ़ा बात हुई थी, तो ये छोटे से तालाब तो बना रहे हैं जहाँ पे बरसातों का ये जो ड्रेन्स का पानी है उसमें छोड़ा जाएगा। लेकिन मैंने फिर भी मैं ये बात करता हूँ कि ये पिछले 6-7 साल से ये पैटर्न चेंज हो रहे हैं, बारिशें भी पड़ रही हैं, नहीं भी पड़ रही, लेकिन दरिया में पानी काफ़ी आता है। 2011 में हमें तजुर्बा हुआ कि पानी ज़्यादा आया। ये जो तैयारी होती है, ये जो प्रिपेयर्डनेस है, ये बहुत डिलेड है। इसमें जो एक्शन चाहिए, जो अर्जेंसी चाहिए, उस हिसाब से ये चीजें नहीं हो रही। तो मेरा अब भी ख्याल है कि ये पानी भी हम, इट विल बी अ मिस्ड अपॉर्चुनिटी, ये पानी भी हम इसमें से बचा नहीं पाएंगे।
अच्छा,
अपने काम नहीं आ पाएगा।
अच्छा जी 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 जी, आप हमारे साथ रहें। इस वक्त हमारे साथ अहमद कमाल हैं, डिजास्टर मैनेजमेंट अथॉरिटी के। कमाल साहब, ये बताइए, हमारे साथ डॉक्टर सोनो खनग्रानी हैं, वो ये कहते हैं कि अर्बन एरियाज़ में बारिशें बहुत ज़्यादा आएंगी सिंध की, वहाँ खुसूसन क्या तैयारियाँ की हैं आपकी अथॉरिटी ने?
बिस्मिल्लाहिर्रहमानिर्रहीम, ये जो फरमा रही हैं ये इसमें खासी स्ट्रॉन्ग मैं समझता हूँ कि सदाकत है। वाकई हमने अर्बन सेंटर्स में इस दफ़ा जो फोरकास्ट है उसके मुताबिक अर्बन फ्लडिंग के चांसेस हो सकते हैं। जहाँ तक ताल्लुक है कि इसके लिए इंतजाम क्या किए हैं, उन इंतजाम में जो मेजर चीज़ होती है वो डीवॉटरिंग पंप्स होते हैं ताकि इलाके को जल्द अज जल्द पानी से साफ किया जा सके। जो इश्यूज इन सारी चीज़ों में अपना मेन रोल अदा करते हैं वो पुअर ड्रेनेज सिस्टम या कह लीजिए ओपन ड्रेनेज सिस्टम है। हमारी जो ये सिटी डेवलप हुई हैं, ये सिटी डेवलप हुई हैं बगैर किसी प्लानिंग के और रैपिड अर्बनाइजेशन की वजह से, और फिर जो ग्रोथ है ग्रीनरी का उसको साफ करने की वजह से ये सारे इम्पैक्ट्स आते हैं। जितनी डेवलपमेंट हमारी अब तक जा रही है उसमें अनफॉर्चुनेटली, जैसे मैंने पहले भी कहा कि रिस्क असेसमेंट के किए बगैर ये डेवलपमेंट हुई हैं। और अगर हमें इन चीज़ों को ठीक करना है तो नंबर एक, हमें अपने ड्रेनेज सिस्टम को एटलीस्ट इस काबिल बनाना होगा कि वो जितना पानी कोई एक छोटी बारिश भी जनरेट करती है उसको एब्जॉर्ब कर सके। स्ट्रॉन्ग ड्रेनेज सिस्टम को सेपरेट करना पड़ेगा और ओपन ड्रेन्स को हमें बंद करना पड़ेगा। ये मिसाइल खाली कराची में नहीं है, ये रावलपिंडी जैसी सिटी में भी है जहाँ पे जिस वक्त एक खास हद तक पानी नाला लई में आ जाता है तो मुख्तलिफ शहर के मोहल्लों का जो पाइप का निज़ाम है वो ड्रेन कर रहा होता है नाला लई में।
अच्छा।
पानी वहां से बैक फ्लो होकर दोबारा मोहल्लों में जाता है और ओपन ड्रेनेज सिस्टम से उबल के बाहर आ जाता है। ये वो चीजें हैं जो कि सिटी डिस्ट्रिक्ट गवर्नमेंट को डिस्ट्रिक्ट इंतजामिया के अंडर करनी होती है सिटी प्लानिंग के तहत। इस सिलसिले में हमने अपने नेशनल लेवल पे, क्योंकि ये नेशनल परव्यू की चीजें के उस कॉन्टेक्स्ट में नहीं आती, ये डिस्ट्रिक्ट परव्यू में है,
बिल्कुल सही
तो
है।
हमने तमाम गाइडलाइन और इन चीजों को किस तरीके से प्लान करके बनाना है वो हम इशू करते हैं। वेरी रिसेंटली हमने बिल्डिंग कोड्स को रिवाइज करके नाफिज करने के लिए भी एक्सरसाइज शुरू की है। ये तमाम चीजें
बन जाती हैं, लेकिन इम्पोर्टेंट एस्पेक्ट सिर्फ ये है कि इनकी इम्प्लीमेंटेशन
बिल्कुल सही है,
इन्फोर्समेंट डिफिकल्ट है
जी। कमाल साहब, हमने जी 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 बिल्कुल आप सही कह रहे हैं, क्योंकि हम भी देखेंगे कि तीन चार रोज में जब बारिशें तेज हो जाएंगी, सैलाब आएगा, तो सिंध उसके साथ किस तरह कोप करेगा। हमने निसार अहमद खोड़ो को भी कॉन्टैक्ट करने की कोशिश की है, अगर वो मिल जाते हैं तो उनको लेते हैं। लेकिन हमें इस वक्त एक कॉल आई है एबट आबाद से, काफ़ी देर से होल्ड पे हैं, आरिफ अब्बासी कुछ कहना चाहते हैं इस मौजू पे। जी जनाब कहिए, आरिफ अब्बासी, उनकी शायद लाइन ड्रॉप हो गई। हम आते हैं डॉक्टर सोनो की तरफ। डॉक्टर सोनो खनग्रानी, हम कोशिश कर रहे थे कि निसार अहमद खोड़ो से राबता हो, और क्योंकि ज़ाहिर है इन्हीं को और सिंध सरकार को जवाब देना होगा कि क्या तैयारियां हैं। बुनियादी तौर पे आप गुड्डू बराज के हवाले से हमें बताएं कि वहाँ जो सैलाब का रेला आएगा, आपके ख्याल में ये बंद जो हैं वो काफ़ी मज़बूत हैं, सह सकेंगे उसको?
मेरा नहीं ख्याल कि इस दफ़ा कोई इस तरह का सानिया पेश आएगा जिस तरह 2010 में आया, ये मेरी अजम्पशन है। और क्योंकि उस इलाके के बंदों को भी मैंने देखा है और विजिलेंस भी ज़्यादा नज़र आ रही है, ये मैं नहीं कहता कि वो कितनी विजिलेंस इफेक्टिव है, लेकिन जो पानी का रेला है वो काफ़ी कम है। हाँ, इसमें क्योंकि जो दरिया से पानी आ रहा है उसका तो हमें अंदाज़ा है कि ऊपर से तौसा से कितना आ रहा है, काबुल निवर से कितना आएगा, चित्राल से कितना पानी आएगा, लेकिन कोह सुलेमान की पूरी रेंज में जो बारिशें ज़्यादा हो रही हैं उन बरसाती नालों से कितना पानी ऐड हो रहा, ये अंदाज़ा लगाना बहुत मुश्किल है। जैसे मैंने पहले भी कहा, इसका दबाव अगर बढ़ा और अचानक बढ़ा जिस तरह ये फ्लैश की तरह आते हैं तो ये गुड्डू बैराज पे असर पड़ेगा। जैसे ही गुड्डू बैराज पे 6 लाख क्यूसिक से ऊपर बढ़ेगा तो एक खतरे की घंटी बजेगी नीचे जितने भी बंद हैं उनके लिए। लेकिन मैं अभी से ये कहूँ कि हमारे लिए अगर दरिया के अंदर पानी रहता है तो ये फ्लड नहीं है, क्योंकि ये पूरा दरिया को और सराउंडिंग एरियाज को बेनिफिट करता है। तो ये एक तो बड़ी अच्छी बात ये है कि अगर ये पानी 6 लाख क्यूसिक 7 लाख क्यूसिक के अंदर रहता है तो इसका कोई ख़तरा नज़र नहीं आता। अलबत्ता इससे जब बढ़ेगा और बढ़ेगा पानी बरसात की नालों की वजह से, जो बिल्कुल DI खान, राजनपुर और ये DG खान के नज़दीक जो भी नाले लगते हैं, उस एरिया ने पहले नुकसान दिया था, उसी एरिया की वजह से ये 2010 का फ्लड की तबाही आई थी सिंध में। और इस दफ़ा भी अगर वहाँ पे ज़्यादा बारिशें मुसलसल हुई और उसका जो बरसाती नालों का प्रेशर पड़ेगा वो गुड्डू बैराज में पड़ेगा और यकीनन उसका नुकसान हो सकता है।
अच्छा जी कमाल साहब, हमारे पास एक मिनट है, लेकिन अगर आप बताना चाहें, आपने जो सूबाई हुकूमत है उसको हिदायत दी है कि रिवराइन इलाके जो हैं उनको खाली करें?
मैं समझता हूँ, जैसे ये हमारे दूसरे डॉक्टर साहब भी बता रहे थे, विजिलेंस इस दफ़ा ज़्यादा है और जहाँ तक हिदायत देने का अमल है तो वो रिपीटेडली हो रहा है। इम्पॉर्टेंट चीज़ ये है, मेरी 2 रोज़ पहले सखर में और गुड्डू में जब रेलिवेंट अथॉरिटी से बात हुई तो वो ये बता रहे थे कि लोगों को दरिया के मेन कोर्स में से हटाना बहुत डिफिकल्ट हो रहा है, क्योंकि लोग जो वहाँ पे उस जमीन पे आके आबाद हो जाते हैं वहीं पे वो खेती बाड़ी करके अपनी कमाई करते हैं, वो फिर उस जगह से उस वक्त तक नहीं निकलते जब तक वो मुकम्मल तौर पे डूब ना जाएं, और उसकी वजह से फिर वो कंपनसेशन क्लेम करते हैं तो उनको कंपनसेशन मिलती है। इसके लिए बाकायदा प्रोविंशियल लेवल पे लेजिस्लेशन की जरूरत है ताकि दरिया के राइट ऑफ वे को इंश्योर किया जा सके।
अच्छा, बहुत शुक्रिया, हमारे प्रोग्राम का वक्त बिल्कुल ख़त्म हुआ। हमारे साथ थे पाकिस्तान डिज़ास्टर मैनेजमेंट अथॉरिटी के अहमद कमाल और माहौलियात के माहिर डॉक्टर सोनो खनग्रानी, जो हिशार फाउंडेशन के सरबराह हैं। हमारे पास वक्त कम है, लिहाजा सिर्फ इंजीनियर्स प्रोड्यूसर्स के नाम बताती हूँ। हमारे इंजीनियर थे मार्टिन क्रोसियस और जैक्सन विट, प्रोड्यूसर्स अंजुम हेरल गिल, अकबर नकवी, लेला आउजा और आयमन रिजवी। वॉइस ऑफ अमेरिका वॉशिंगटन से मैं हूं नफीसा हुद भाई, सुनने का शुक्रिया और खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।